ये जब कहा जाता है कि एक आदमी आदिल है, एक आदमी का करेक्टर अच्छा है, तो इसके बाद इसकी गुंजाइश क्यों बाकी रहती है कि फिर उसके हिफ्ज़ो इत्कान की बहस भी की जाए? यानी क्या एक आदमी अगर सच्चा है तो उसने बात यकीनी तौर पे पहुंचा दी होगी? हमारे जो मुहद्दिसीन हैं उनको यहाँ पर इस तनकी की ज़रूरत क्यों पेश आई?
सबसे पहली बात तो ये समझ लीजिए कि इस इल्म में यकीनी तौर पर कोई चीज़ नहीं है।
ठीक,
यहाँ ज़न्न गालिब होता है, यानी जिसको आप यकीनी तौर पर कहते हैं उसका मतलब तो ये है कि अगर वो कोई तारीखी हकीकत है तो वो इजमा और तवातुर से मुंतकिल हो।
ठीक,
इससे पहले हम सुन्नत पर गुफ्तगू करते हुए बता चुके हैं कि वो इसलिए यकीनी है, उसमें किसी बहस व नज़ा की गुंजाइश नहीं है, क्योंकि वो मुसलमानों के इजमा और तवातुर से मुंतकिल हुई है। किसी चीज़ का साबित होना, किसी चीज़ का यकीनी होना, इसका पहला दर्जा यही है। दूसरी चीज़ यह है कि बहुत सी चीज़ें हम ज़न्ने गालिब से जानते हैं, यानी इस बात का गालिब गुमान होता है। इल्म की दुनिया में दसियों चीज़ें इसी उसूल पर तय की जाती हैं। हमारी अदालतें तक इसी उसूल पर फैसले करती हैं, लोगों के लिए जजा व सज़ा के फैसले इसी उसूल पर किए जाते हैं। तो ज़न्ने गालिब हासिल होता है। इसको मैंने ताबीर किया इससे कि एक मुहक्किक को इस बात पर पूरा इत्मीनान हो जाता है कि ये बात दुरुस्त है।
ठीक,
अब यहाँ इंसानों से एक बात हमें मिली है। ये ज़रूरी नहीं है कि एक इंसान झूठा हो या झूठ बोल रहा हो। आप ये देखिए कि ये जो झूठा होना है, मिसाल के तौर पर एक आदमी आम जिंदगी में झूठ बोलता है, धोखे देता है, फरेब करता है, क्या इसका इम्कान खत्म हो जाता है कि इसके बावजूद वो एक सच्ची बात आप तक पहुंचा देगा?
कर सकता है।
या उसने रसूलुल्लाह सल्लम के बारे में झूठ ना बोला हो, ये इम्कान है ना? लेकिन उसूल ये बनाना पड़ा, क्योंकि हम अपना इत्मीनान करना चाहते हैं कि रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम की नस्बत से हम कोई गलत बात ना कर दें। तो इसमें जो कुछ भी उसूल बनाए जा रहे हैं वो इंसान के दायरे के उसूल हैं, यानी हम ज़्यादा से ज़्यादा इत्मीनान कर लें, ज़्यादा से ज़्यादा इत्मीनान के साथ ये कह सकें कि ये बात रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम की तरफ अगर बयान की जा रही है नस्बत देकर, तो हम इसको बयान करने का हौसला कर सकते हैं।
अच्छा,
ये आसान बात नहीं है, यानी आप खुदा के आखिरी पैगंबर की नस्बत से एक बात बयान कर रहे हैं। तो इसलिए इसमें ये भी देखने की ज़रूरत होती है कि आदमी ने सच बोला है, या वो सच बोलने वाला है, या उसका अमूमी किरदार अच्छा है, उसकी सीरत पर कोई दाग नहीं है, ये जानना भी ज़रूरी है। और ये जानना भी ज़रूरी है कि ये उस दौर का आदमी भी है या नहीं। ऐसा बारहा होता है कि एक शख्स अपने एतमाद पर एक बात कर देता है। ये जो शुरू शुरू में लोगों ने रवायत करना शुरू की, तो क्या वो मुहद्दिसीन के उसूलों को सामने रख के रवायत कर रहे थे? मुझे इत्मीनान है, मैंने जिन साहिब से बात सुनी थी वो मेरे नज़दीक काबिल एतमाद थे, मैंने उनका नाम भी नहीं लिया और ये बयान कर दिया कि ये बात इस तरह से। ऐसा बारहा हमारी ज़िंदगी पे होता है। आप इमाम शाफ़ी की बात रवायतें देखिए, उसमें आपको इसी तरह के बयान मिलेंगे।
अच्छा।
इमाम मालिक जैसे बड़े बुज़ुर्ग और इस फ़न के आइम्मा में से एक बड़े इमाम बाज़ औक़ात ये बयान कर देते हैं कि मैं ये रवायत उन लोगों से कर रहा हूँ जिन पर मुझे एतमाद है। तो जब कोई फ़न इस तरह तरतीब पा रहा होता है, तो बाद में हम उसके जो उसूल व कवायद बनाते हैं वो ज़ाहिर है कि हमारे इत्मीनान की चीज़ होते हैं।
ठीक ठीक,
अहले ज़ुबान गुफ्तगू करते हैं, अल्फाज को इस्तेमाल करते हैं, जुमलों में एक तारीफ पैदा कर देते हैं, एक नज़म पैदा कर देते हैं। आप बाद में बैठकर सरफ नहव के उसूल उनमें से अख्ज़ कर रहे होते हैं,
लुगत बनाते हैं।
इसी तरह का मामला जो है वो लुगत की किताब लिखने का है। तो ये बाद में जब ये चीज़ें मुतय्यन की जाती हैं तो इनमें हम बड़ी हद तक एक जामियत पैदा कर देते हैं। लेकिन जिस वक्त ये हो रही होती हैं उस वक्त ऐसे नहीं होता, उस वक्त ये फितरी तरीके से चल रही होती हैं। यानी जैसे हम आम तौर पर बात बयान करते हैं उसी तरह से सहाबा ने बात बयान कर दी, उनसे सुनने वालों ने इसी तरह से बयान कर दी। ये तनकी बाद में होना शुरू हुई। तो इसमें देखिए तीनों चीज़ें जो उन्होंने की हैं वो कितनी फितरी और अकली हैं कि ये तो देखेंगे ना हम, आप बहुत सच्चे होंगे, लेकिन आपने वो ज़माना भी पाया या नहीं पाया, आप उस दौर में थे भी या नहीं। एक शख्स कहता है मैंने सैयदना मूसा अलैहिस्सलाम से ये बात सुनी है और आज के ज़माने में कह रहा है, तो ये कैसे कबूल कर ली जाएगी? इसी तरह से हिफ्ज़ो इत्कान इसलिए देखा जाता है कि ऐसा बारहा तजुर्बा होता है हमें कि हम अपनी तरफ से कोई गलत बात नहीं कर रहे होते, लेकिन हाफ़ज़ा फरेब दे जाता है, यादाश्त फरेब दी जाती है, चीज़ें बाज़ वक़्त उलझ जाती हैं, بارہا لوگوں کو اس کا تجربہ ہوا ہوگا کہ بڑھاپے میں آ کر انہیں 10 سال پہلے کی سنی ہوئی بات کل کی سنی ہوئی محسوس ہوتی ہے اور کل کی سنی ہوئی بات بعض اوقات 10 سال پہلے کی سنی ہوئی محسوس ہوتی ہے. تو انسان کے محسوسات پر وقت کے ساتھ کیا اثرات ہوتے ہیں, عمر کے ساتھ کیا اثرات ہوتے ہیں, ان کا اگر آپ دقت نظر سے مطالعہ کریں تو یہ تیسرا اصول بھی بہت ضروری ہے کہ حفظ اتقان کو بھی دیکھنا چاہیے. لیکن دیکھنے والا کس کس زاویے سے دیکھے گا؟ ظاہر ہے اپنے تجربات بیان کرے گا. اچھا, کسی نے اگر دیکھا ہے تو اس کی شہادت کو قبول کرے گا. ایک لمبا دور ہے جس کے اندر آپ نے لوگوں کے بارے میں یہ آراء قائم کرنی ہے. لوگوں نے آراء قائم کرنے کا سلسلہ کب شروع کیا وہ بھی آپ کو کوئی ایک صدی کے بعد نظر آئے گا. یہ سب کچھ جو کچھ بھی ہے اسی فطری طریقے سے ہوا ہے, اسی طرح ہوا کرتا ہے. جو چیز سب سے بڑھ کر جاننے کی ہے, جس کی طرف میں بار بار توجہ دلا رہا ہوں, وہ یہ ہے کہ اس میں کوئی پریشانی نہیں ہونی چاہیے. یہ تاریخی ریکارڈ ہے. دنیا کے اندر کسی تاریخی ریکارڈ کو جانچنے اور پرکھنے کے جو اعلیٰ ترین اصول ہوتے ہیں وہ ہم نے بنائے بھی ہیں اور ہم نے ان کو استعمال بھی کیا ہے, اور ان کو استعمال کر کے اس سارے ذخیرے کی تنقیح کی ہے اور اس پر کتابیں لکھی ہیں. اور یہ کام میں نے آپ سے عرض کیا کہ ہم اب بھی کر رہے ہیں. ہم سے مراد یعنی پوری امت کر رہی ہے. ہر جگہ عرب عجم میں لوگ کر رہے ہیں. یہ ہمیشہ ہوتا رہا ہے, یہ ہمیشہ ہوتا رہے گا. اس میں جو سب سے اہم چیز جس کو عام آدمی کو جاننا چاہیے وہ یہ کہ یہ ذخیرہ اہل علم کے لیے ہے. انہی کو اس کو دیکھنا ہوتا ہے. امام شافعی نے جو تعبیر اس کے لیے اختیار کی ہے, علم الخاصہ. یعنی عوام کے لیے کیا ہے؟ اللہ کی کتاب قرآن مجید ہے, وہ ہر عارف و عامی کے لیے ہے. پڑھیے آپ اس میں, اس میں کوئی اندیشہ نہیں ہے, ہر چیز بالکل محفوظ ہے. اس میں اللہ کا کلام آپ پڑھتے ہیں, جب آپ اس کا ترجمہ بھی پڑھتے ہیں تو براہ راست اللہ تعالیٰ کی بات ایک لحاظ سے سن رہے ہوتے ہیں. اور جہاں تک سنت کا تعلق ہے, ہماری پوری عملی زندگی کے لیے وہ لائے عمل ہمیں اجماع اور تواتر کے ساتھ مل گیا ہے. تو عام آدمی اس کے اوپر عمل کرے, اس کے مطابق زندگی بسر کرے, اس کے مطابق اپنے فیصلے کرے. اہل علم جب اس تاریخی ریکارڈ کا جائزہ لیتے ہیں تو وہ سب سے پہلی چیز جس کو دیکھتے ہیں وہ یہ ہے کہ ہم اس کی نسبت اللہ کے پیغمبر کی طرف کر رہے ہیں. اس میں ہر پہلو سے ہمیں اپنا اطمینان کرنا ہے. یہ اطمینان میرا ہو گیا, میں اس کو قبول کرتا ہوں. آپ کو نہیں ہوا, آپ نہ قبول کیجیے. یہی روایت ہے ہمارے ہاں. یعنی جریر القدر محدثین میں انہی اصولوں پر اختلاف ہو جاتا ہے. وہ اصولوں پر اتفاق کرتے ہوئے اطلاق میں اختلاف کر رہے ہوتے ہیں. ایک ہی بات کو ایک محدث سمجھتا ہے کہ میں نے تحقیق کر لی ہے اور میں قبول کر رہا ہوں. ایک دوسرا آدمی اس میں کسی غلطی کی نشاندہی کر دیتا ہے, غلط فہمی کی نشاندہی کر دیتا ہے. تو اس سارے عمل میں یہ جو انسانی عنصر ہے یا بشری عنصر ہے, اس کو آپ کسی حال میں بھی نہیں نکال سکتے. یہ رہے گا. اسی لیے یہ احتیاط لوگوں کو سکھائی جاتی ہے کہ اس کو وہ ذنی علم کے دائرے میں رکھیں. ذنی علم کا مطلب یہ نہیں ہے کہ یہ کوئی اہمیت نہیں رکھتا. نہیں, اس کے بارے میں یقینیات کے انداز میں گفتگو نہیں کرنی چاہیے. یہ بات کہ یہ ثابت ہے اور یہ چیز متحقق ہے, نہیں. یہ بتانا چاہیے کہ دیکھیے یہ اس کی سند ہے, اس طریقے سے یہ ہم تک پہنچا ہے. ہم پھر جملہ اطمینان کے ساتھ کہہ سکتے ہیں کہ یہ بات رسالت پاک صلی اللہ علیہ وسلم نے ایسے کہی ہوگی. پھر جملہ اطمینان کے ساتھ. اسی لیے جب روایت بیان کی جاتی ہے تو یہ درس دیا جاتا ہے کہ آپ کہیں کہ او کما قال رسول اللہ صلی اللہ علیہ وسلم. یعنی بات یا اس طرح ہے جیسے ہم نے روایت کر دی ہے, یا پھر جیسے حضور نے فرمایا ہو. کیونکہ یہ ہم تک پہنچی ہے انسانی ذرائع سے, اور اس میں اختلاط کا پورا اندیشہ ہے. یہ اختلاط یہ جس کو نکالتے نکالتے آپ کو کتابیں مرتب کرنی پڑی کہ چیزیں گھڑی گئی ہیں, لوگوں نے ان کو وضع کیا ہے, انہوں نے بنا کے شامل کر دیا ہے. آپ کو بتانا پڑا کہ داستان گو قسم کے لوگ اس میں احتیاط نہیں کرتے رہے. یہ سب اسی لیے ہے. تو ہمارے ہاں عام طور پر ہوتا یہ ہے کہ جب کسی فن میں بہت مستند چیزیں لوگ ترتیب دے دیتے ہیں تو ان پر ایک عمومی اعتماد پیدا ہو جاتا ہے, اور اس میں بالعموم لوگ یہ خیال کرتے ہیں کہ اب اس میں غلطی نہیں ہوگی. لیکن وہ بشری علم ہی ہے. وہ فقہ ہو, وہ حدیث ہو, وہ کلام ہو, کوئی بھی علم ہو, اس میں غلطی کے امکان کو کبھی رد نہیں کرتے. اور اس میں علمی کام بھی ہمیشہ ہوتے رہنا چاہیے. یہ جو اصول بیان کیے گئے ہیں اس میں آپ کیا اضافہ کریں گے؟ یعنی جب بھی آپ کسی شخص کے لحاظ سے چیز کو دیکھیں گے تو یہی تین چیزیں دیکھنی ہی ہیں. یعنی اس کا حفظ و اتقان کیسا ہے, سمجھدار کتنا ہے, اس کی بات سنی جا سکتی ہے, اس کے ہاں کوئی اختلاط ذہنی تو واقع نہیں ہو گیا, اس کی کیا حالت ہے. جس وقت آپ کے ہاں عدالت میں مقدمہ ہوتا ہے تو وہاں گواہوں پر بھی یہی چیزیں دیکھ کر جرح کی جاتی ہے.
ٹھیک,
یعنی یہی بات ہوتی ہے اگر آپ ثابت کر دیں کہ یہ گواہ تو ذہنی لحاظ سے ٹھیک نہیں ہے, یہ عمر کے اس حصے میں یہاں صحیح طرح سے گواہی نہیں دے سکتا, اس کی تو آنکھیں دیکھنے کی پوزیشن میں نہیں رہی, اس کے تو کان آوازوں کو ٹھیک طرح سے سن نہیں سکتے, یہ دیکھیں گے نا یہ ساری کی ساری چیزیں, یا محض اتنی بات کر کے خاموش ہو جائیں گے کہ اس کا کردار بہت اچھا ہے, اس کی سیرت بہت اچھی ہے, صبح و شام مسجد میں رہتا ہے. تو محدثین نے بہت سائنٹیفک طریقے سے یہ تینوں چیزیں مرتب کی ہیں اور تینوں پہ اکتفا نہیں کرتے, یہ چیزیں دیکھنے کے بعد پھر اس متن کا بھی جائزہ لیتے ہیں اور اس سند کے اندر بھی اترتے ہیں جس کو وہ شذوذ اور علل سے تعبیر کرتے ہیں. اس میں پھر اطلاق میں بہت سے اختلافات ہو جاتے ہیں, ہوتے رہے ہیں, اتنی بڑی بڑی مجلدات ان اختلافات پر لکھی ہوئی ہیں کہ پڑھتے جائیے اور داد دیتے جائیے.
ٹھیک.